الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله اسلامی بھائیوں اور اسلامی بہنوں الحمدللہ عز و جل خالق کائنات جل جلالہ کی زمین پر عشق رسول صلی اللہ تعالی علیہ وآلہ وسلم کا مدنی جام تقسیم کرنے والے ایسے مرد کامل اب بھی موجود ہیں جو فیشن کی آفت میں گرفتار لوگوں کو پیارے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم کی سنت کریمہ کا اسیر بنانے کے خواہاں ہیں یہ اللہ عز و جل کا خاص کرم ہے کہ اس نے ہمیں اس پرفتن دور میں تبلیغ قرآن و سنت کی عالمگیر غیر سیاسی تحریک دعوت اسلامی کا ماحول اور شیخ طریقت امیر اہل سنت ابو بلال حضرت علامہ مولانا محمد الیاس اطفار قادری رضوی دامت برکاتہم العلیہ جیسے ولی کامل کی صحبت باثر سے نوازا یقیناً امیر اہل سنت دامت برکاتہم العلیہ ان عظیم ہستیوں میں سے ایک ہیں جن کی مخلصانہ جد و جہد کی برکت سے ہزاروں نہیں بلکہ لاکھوں مسلمان بالخصوص نوجوان برائیوں سے تائب ہو کے نیکیوں کی راہ پر گامزن ہو چکے ہیں الحمدللہ عز و جل بلا مبالغہ امیر اہل سنت دامت برکاتہم العلیہ نے اپنے سنتوں بھرے بیانات کے ذریعے لاکھوں مسلمانوں کے دلوں میں مدنی انقلاب برپا کر دیا لہذا تمام اسلامی بھائی اور اسلامی بہنیں اس بیان کو توجہ کے ساتھ سماعت فرمائیں
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم
الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله
طيب بھائیو حدیث پاک میں ہے کہ دوزخ میں کچھ لوگ ایسے ہوں گے جن کے منہ سے نجاست جس کی بدبو سے دوزخی پریشان ہو جائیں گے اور دریافت کریں گے کہ یہ کون لوگ ہیں تو ان کو بتایا جائے گا کہ یہ وہ لوگ ہیں جو فحش بولا کرتے تھے مطلب بے شرمی کی باتیں کرتے تھے گندی باتیں کرتے تھے میرے سائی بھائیو اب یہ عموماً لوگوں کو پتا نہیں ہوتا کہ فحش گوئی کیا ہے دیکھیے میں پہلے بھی یہاں غالباً عرض کیا ہے میں نے کہ جو گناہ ہوتے ہیں ان کی تعریف سیکھنا مثلاً غیبت تو غیبت کس کو کہتے ہیں تکبر تکبر آخر کہتے کس کو ہے یا تو ہر ایک کہتا ہے کہ یار بڑا مغرور ہو گیا حالانکہ وہ مغرور نہیں ہوتا لیکن لوگ کہتے ہیں بڑا مغرور ہو گیا تو مطلب ہے کہ مغرور کہتے کس کے ہیں غرور کی تعریف کیا چغلی کی تعریف کیا تو یہ سیکھنا فرض ہے اور ان سے کیسے بچا جائے یہ بھی سیکھنا ضروری ہے لیکن اس کی طرف ہماری توجہ بالکل بھی نہیں ہے اب یہ ہم سنتے رہتے ہیں فحاشی اور عریانی فحاشی اور عریانی تو آخر یہ فحاشی ہے کیا فحش گوئی ہے کیا فوش بولتے کس کو فوش مانے بے حیائی تو یہ بے شرمی کی بات بے حیائی کی بات گندی بات آخر اس کی ڈیفینیشن کیا ہے تعریف کیا تو فحش بات جو ہے نا اس بات کو کہتے ہیں جو گندی ہو اب پھر یہی بات آئے گی کہ بھائی گندی بات کس کو کہیں گے تو امام غزالی رحمۃ اللہ علیہ نے کیمیائے سعادت میں لکھا ہے کہ فحش اس بات کو کہتے ہیں امور قبیحہ کو صریح الفاظ سے ذکر کرنا جو آپ اپنے گھر میں مثلاً ماں کے سامنے آپ نہیں کہہ سکتے باپ کے سامنے نہیں کہہ سکتے والی نہیں آپ کی زبان کٹ جائے آپ کبھی بھی نہیں کہیں گے لیکن دوستوں میں وہی بات ہنس ہنس کے کہتے تو آپ کا ضمیر خود فیصلہ کر دے کہ یہ فوج گوئی ہے یا نہیں پھر اگر ایسی باتوں کی عادت ہے تو پھر نعوذ باللہ تیار ہو جائیں کہ دوزخی جو آگ میں جل رہے ہوں گے گرم گرم پانیوں میں غوطے لگا رہے ہوں گے جنہیں سانپ اور بچھو ڈس رہے ہوں گے وہ دوزخی بھی بیزار ہو جائے بے شرمی کی باتیں کرنے والوں کے منہ کی بدبو سے وہ دوزخی بھی بیزار ہو جائیں گے اس کا عذاب کتنا سخت ہوگا پھر تیار رہیں جو ایسے الفاظ بولتے ہیں اور اس معاشرے میں ایسے الفاظ بولنے والوں کی کمی نہیں بلکہ میں کہتا ہوں شاید ہی کوئی بچتا ہو شاید اس کی وجہ یہ بھی ہو سکتا ہے کہ پتہ ہی نہیں کہ فوش گوئی کہتے کس کو تو اس طرح کی باتیں اشاروں اور کنایوں میں کی جاتی ہیں الفاظ سے اس کو کہنا مائی ہوئے فحش کی قسموں میں سے بعض صورتوں میں، یہاں تک کہ احیاء العلوم میں تو بواسیر کسی کو ہو، ہمارے یہاں بواسیر کے نام معیوب نہیں، ہو سکتا ہے اس دور میں یہ معیوب ہو، عرف و عادت پر بھی مطلب دار و مدار ہوتا ہے ادب اور بے ادبی کا، تو ہو سکتا ہے اس دور میں بہت معیوب ہو، تو امام غزالی رحمۃ اللہ علیہ نے یہ بھی منع کیا کہ بواسیر کسی کو ہو تو وہ بھی یہ نہ کہے کہ مجھے بواسیر، بواسیر کیا اس دور میں مہذب جو الفاظ ہیں غالباً میرے نزدیک وہ یہ کہ مجھے پائلس ہو گئے، تو امام غزالی رحمۃ اللہ نے یہ سمجھایا کسی کو اگر یہ بیماری ہے بھی تو وہ اس طرح کہے کہ مجھے کوئی سخت بیماری لگ گئی ہے، کہ اس کا علاج تو عموماً آپریشن ہی سے ہوتا ہے، طبیب کے پاس گئے، اسپیشلسٹ کے پاس گئے، سرجن کے پاس گئے، چلو اس کو ضرورت ہے کہ بتایا، تو اب ضرورت پڑی تو بتایا، تو اس میں بھی الفاظ شائستہ ہوں مہذب ہوں۔ امام غزالی رحمۃ اللہ علیہ نے یہ بھی لکھا ہے کہ کسی کو یہ نہ کہے کہ تمہاری بیوی، جیسے کہ آج کل عام طور پر لوگ کہتے ہیں تمہاری بیوی تمہاری وائف، بلکہ مجھے تو حیرت ہوتی ہے میری وائف میرا سالہ یوں کہتے، میں تو بہت زمانے سے اس کو مایوب سمجھتا تھا، میں نے جب مطالعہ کیا تو احیاء العلوم میں میری تائید مل گئی، امام غزالی رحمۃ اللہ علیہ صدیوں پہلے منع کر چکے ہیں کہ یہ مت کہو کہ تمہاری بیوی یہ معیوب ہے، میں عرض کر رہا تھا کہ نہ موقع دیکھتے ہیں نہ محل دیکھتے ہیں نہ چھوٹا دیکھتے ہیں نہ بڑا دیکھتے ہیں نہ عمر دیکھتے ہیں، آپ کی بیوی، بلکہ عام طور پر سبھی کہتے ہیں میرا سالہ ہے، اور میں تو یہی بولتا ہوں برسوں سے بولتا ہوں میرے بچے کا ماموں میرے بچوں کا ماموں، امام غزالی رحمۃ اللہ علیہ اس میں احیاء العلوم میں لکھا ہے کہ بیوی کو یوں کہے کہ بچوں کی امی، یا گھر میں سے یہ کہا ہے تو اس سے بھی انڈرسٹوڈ ہوتا ہے کہ گھر میں سے کہا ہے یعنی بیوی نے کہا، یہ الفاظ اب بھی مستعمل ہے، بچوں کی امی تو یہ سا ہے کہ یہ تو فور ایور چلے ایسا جملہ کہ بچوں کی امی بیوی ہی تو ہوتی ہے، تو یہ کیا کہنے کی ضرورت ہے، کل جا کر نعوذ باللہ لوگ کہیں گے ماموں کو کہ میرے باپ کا سالہ ہے، حالانکہ نہیں کہتے، اس لیے کہ یہ فی الحال مایوب سمجھا جاتا ہے، لیکن اتنی حالت خراب ہو گئی ہے کہ مطلب لوگ مایوب کو مایوب سمجھتے نہیں ہیں، مجھے عورتیں خط لکھتی ہیں بعض اوقات تو پڑھا نہیں جاتا، اور یہ تو عام طور پہ لکھتی کہ میرا شوہر یوں بولا میرے شوہر یوں کرتا ہے میرا شوہر کما کے نہیں لاتا، حالانکہ اپنے سے بیعت بھی ہوتی، ہمارے یہاں جب ہم چھوٹے تھے تو یہ الفاظ ہوتا تھا کہ آپ کا بیٹا یا آپ کے بھائی نے یوں کہا، اس طرح کے الفاظ ہوتے ہیں، لیکن اب پتہ نہیں تعلیم بڑھ گئی اس لیے ہے یا کیا ہے، یا مطلب مغربی تہذیب کا اثر ہے، غالباً ایسا ہی ہے کہ مغربی تہذیب کا اثر ہو گیا، اس کی وجہ سے ادب کے الفاظ اب ختم ہو گئے، اور بالکل یعنی کہ شوہر کہتے ہوئے عورت نہیں جھجکتی، پہلے شوہر کہتے ہوئے بہت جھجکتی تھی، شوہر کا نام لیتے ہوئے جھجکتی، اب تو کھلی عام باپ کا نام، میرے کو بیعت کی بیسوں کیا سینکڑوں پرچیاں آتی ہے بیعت کی، کھٹ کر کے اس میں شوہر کا نام لکھا ہوتا ہے، حالانکہ ہزاروں بار اعلان کیا ہے، یہ مبالغے کے ساتھ کہتا ہوں، واقعی ہر اعلان میں ہوتا ہے کہ نام اور والد کا نام، لیکن پتہ نہیں شوہر کا نام لکھنے میں کیوں دلچسپی ہے، بھائی بھی اپنی بہن کے شوہر کا نام لکھتا ہے، تو اس طرح مطلب یعنی کہ پتہ نہیں یہ حیا کا عنصر کیوں اتنا کم ہو گیا، بالکل کم کیا ختم ہوتا جا رہا ہے پتہ ہی نہیں چلتا، مطلب یعنی کسی کو پتہ نہیں کہ حیا کیا ہے شرم کیا ہے، جیسے میں نے کیا بیوی بولتے ہوئے نہیں شرماتے، شوہر بولتے ہوئے نہیں شرماتی، سالہ کہتے ہوئے نہیں شرماتے، بہنوئی کہتے ہوئے شرماتے نہیں ہیں، یعنی کہ بلا ضرورت بھی کہتے چلے جاتے ہیں، جب ضرورت ہو تو آدمی کہے، اس کے بھی مطلب یعنی کہ کوئی ایسے مہذب الفاظ یا آسان الفاظ ڈھونڈے جا سکتے ہیں، جیسے بہنوئی کے لیے بھی یہ کہا جا سکتا ہے کہ میرے بھانجوں کے ابا، میری بہن کے بچوں کے ابا، انہیں کوئی مطلب نہیں کہ آدمی سوچے تو ذہن میں سے اس طرح کے الفاظ نکال سکتا ہے جو زیادہ سے زیادہ بہترین سے بہترین مہذب ہو۔ اب دیکھیے اس میں آپ مثالیں مت لانا میرے لیے کہ ہم نے تو فلاں مولانا کو بھی دیکھا تھا وہ بہنوئی کہہ رہے تھے، فلاں کو دیکھا تھا وہ سالہ کہہ رہے تھے، تو کوئی یہ دلائل نہیں ہو، میں نے جو مطلب تصوف کی کتابوں سے پایا وہ آپ کی خدمت میں عرض کر رہا ہوں، ہاں فلاں کہہ رہے تھے جب وہ سامنے تشریف لائیں گے تو پھر انشاءاللہ ان سے بات کر لیں گے، لیکن یہ کہ توجہ نہیں ہوتی، ہر ایک کہتا ہے، اور میں یہ نہیں کہتا کہ بہنوئی کہنا کوئی حرام ہے یا سالہ کہنا حرام ہے، یہ نہیں کہہ رہا میں، مطلب ایک بہتر سے بہتر الفاظ آپ کی خدمت میں اپنے زوم کے مطابق عرض کر رہا ہوں، عین ممکن ہے کہ یہ غلط ہوں، تو اگر یہ غلط ہے تو شرعی دلیل سے اس کو غلط ثابت کیا جائے کہ بھائی سالہ کہنا واجب ہے اور اس کو مطلب بچوں کا ماموں کہنا ناجائز ہے، تو پھر اگر آپ دلیل لاؤ تو میں مان لوں، یا بھائی اس کو بیوی کہنا مطلب یعنی کہ سنت موقعہ، اور اگر بچوں کی امی کہو گے تو مطلب مکروہ تحریمی یا حرام ہے، تو پھر میں مان لوں گا کوئی دلیل لاؤ، تو اس لیے مطلب میں یہ عرض کر رہا ہوں کہ وہ اگر بالفرض غلط نہ بھی ہوں تو جتنا ممکن ہو مہذب الفاظ ہو، امام غزالی اس کا تو بیان کر ہی چکے کہ کسی کو یہ کہنا کہ تمہاری بیوی، اس کے بجائے یہ کہو کہ تمہارے بچوں کی امی، اس طرح جتنے فرینڈ بھائیوں مہذب الفاظ بولیں گے اتنا انشاءاللہ ہمیں فائدہ ہوگا، بلکہ میں سمجھتا ہوں کہ ہر گناہ سے بچنا یہ ثواب کا کام ہے، یہ تو ایک قاعدہ ہے، ہر گناہ سے بچنا، جب یعنی گناہ کی ضرورت پیش آ جائے، یعنی کہ نفس کہے کہ یہ گناہ کرو، اب گناہ سے بچ گئے تو اس کا انشاءاللہ ثواب ملے گا، اب مثال کے طور پہ کسی کا مال پڑا ہے اور بالکل موقع ہے کہ چوری ممکن ہے، اور اب نفس نے کہا کہ چوری کرو، نفس نے نہیں کہا تو پھر کوئی وہ مسئلہ نہیں. اب نفس چاہتا ہے کہ چوری کرو, کوئی نہیں دیکھ رہا, اور چوری کی کوشش کے لیے مطلب سمجھو کہ چوری کر لوں بس, اور پھر آپ بچ گئے اللہ سے ڈرتے ہوئے, اس کا آپ کو ثواب ملے گا. اسی طرح مطلب جو بھی گناہ ہے کہ وہ ان گناہ سے آپ قصدن بچیں گے تو انشاءاللہ اس کا ثواب ملے گا. تو اسی طرح آپ جتنے مہذب الفاظ بیان فرمائیں گے اتنا انشاءاللہ آپ کو ثواب ملے گا. دوبارہ دیکھ کے بھائیوں جتنا ہو ادب کے الفاظ بیان کرنے چاہیے. حضرت سیدنا عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ کی شرم و حیا دیکھیے. ہمارے نزدیک کوئی معیوب نہیں ہے وہ جو عمر بن عبدالعزیز نے کیا, ہم اگر وہ نہ بھی کرتے تو معیوب نہیں ہے. وہ یوں کہ آپ کے بغل میں پھوڑا نکل آیا, اور لکھا ہے امام غزالی رحمۃ اللہ علیہ نے کہ سیدنا عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ زبان کی بہت حفاظت کرتے تھے, یعنی لفظ بولنے سے پہلے تول لیتے تھے کہ یہ لفظ کسی طرح بھی تہذیب کے خلاف نہ ہو, حیا کے منافی نہ ہو, فضول نہ ہو. تو حضرت علا بن ہارون رضی اللہ عنہ کہتے ہیں کہ ہم لوگ عمر بن عبدالعزیز رضی اللہ تعالیٰ عنہ کی عیادت کے لیے گئے, بیمار پرسی کے لیے گئے, اور ہم چاہتے تھے کہ دیکھیں گے حضرت اب کیا کہتے ہیں. عین ممکن ہے کہ اس وقت بغل کا نام لینا معیوب ہوتا ہوگا, دیکھیں کیا کہتے ہیں. تو ہم نے عرض کیا کہ حضور آپ کو پھوڑا کہاں نکلا ہے؟ تو آپ نے فرمایا ہاتھ کے اندر کی طرف نکلا ہے, بغل کا نام نہیں لیا. اس دور میں بغل کا نام معیوب نہیں ہے, اس دور میں ہوتا ہوگا کہ بازاری لوگ تو لے لیتے ہوں گے, شورفا نہیں لیتے ہوں گے. جیسے میں نے بازاری لوگوں کی بتائی کہ مطلب شورفا تو وہ ادب کی بات کریں گے, اور عوام تو پھر وہ گالی کے الفاظ بھی وہ آپس میں تو یوز کرتے ہی کرتے ہیں. تو پھوڑا کہاں نکلا؟ تو ہاتھ کے اندر کی طرف. تو ہاتھ کے اندر کی طرف تو بغل ہی آتا ہے, اور کچھ آتا ہی نہیں ہے. ایک اعرابی یعنی دیہاتی بارگاہ رسالت صلی اللہ تعالی علیہ وسلم میں حاضر ہوا, اور عرض کیا کہ حضور مجھے کچھ وصیت فرمائیے. رحمت عالم نور مجسم شاہ بنی آدم صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا اللہ سے ڈرتے رہو, اگر کوئی بات تمہارے اندر ایسی کوئی دیکھے اور تمہیں شرم دلائے تو اس کی بات دیکھ کر تم اس کو عار مت دلاؤ, یعنی اگر کوئی تمہیں برا کہے تو اس کے جواب میں تم ویسا ہی مت کہو, اس میں اس کے اوپر وبال رہے گا. یعنی تمہیں کوئی برا کہے گا اور تم اس کو ویسا نہیں کہو گے تو وبال اس کے سر پہ رہے گا اور تم کو ثواب ملے گا. اور کسی چیز کو گالی مت دینا. وہ عربی کہتے ہیں کہ پھر میں نے کبھی گالی نہیں نکالی. حضرت عیاض بن خمار رحمت اللہ تعالی علیہ نے آپ کی خدمت میں عرض کیا ایک آدمی جو رتبے میں مجھ سے کم ہے مجھ کو گالیاں دیا کرتا ہے, تو کیا اس میں کوئی حرج نہیں کہ میں بھی اس سے بدلہ لوں؟ فرمایا کہ گالی گلوچ کرنے والے دونوں شیطان ہوتے ہیں, ایک دوسرے کو جھٹلاتے اور تہمت لگاتے ہیں. یہ غالباً ان کی خدمت میں کسی نے عرض کیا, عیاض بن خمار. تو مطلب یہ کہ کوئی ہمیں بری بات کہے یا گالی دے تو ہم اس کو گالی دیں تو یہ بھی برا ہے, ہم سب. لیکن یہ کہ ہمارا یہاں تو معمول یہ دیکھا جاتا ہے کہ اگر کوئی ایک گالی دیتا ہے تو سننے والا جب تک سات پشتیں کھنگال نہ ڈالے اس کو چین نہیں آتا. حالانکہ صحیح بات یہ کہ گالی لگتی نہیں ہے, لیکن شیطان گالی کو زہر آلود کر دیتا ہے, ایسی لگتی ہے کہ بس دونوں کو تباہ کر دیتی ہے گالی, اور گالی گلوچ کی وجہ سے پھر قتل و غارت گری بھی ہوتی ہے, بہت کچھ ہوتا ہے, بہت جھگڑے ہوتے ہیں, فساد ہوتے ہیں. تو ہمیں اگر کوئی گالی دے یا برا لفظ کہے تو ہمیں اجازت اب بھی نہیں ہے کہ ہم ویسا ہی بے حیائی کا لفظ بولیں. ہمیں یاد دیں ہم فوش گوئی سے بچیں, اسی کی ہمیں ہدایت کی گئی. جو لوگ خصوصاً جو نوجوان آپس میں لذت اندوزی کے لیے شادیوں کی باتیں کرتے ہیں ان کو بھی غور کرنا چاہیے کہ اس سے بڑھ کر فواہشیں کیا ہوگی. یعنی لطف لینے کے لیے ایک دوسرے کو چھیڑتے ہیں اور اندر اپنے مطلب لڈو پھوٹ رہے ہوتے ہیں تمسخر کے طور پر یا مذاق کے طور پر, تیری شادی میری شادی اس کی شادی اس کی شادی اور پتہ نہیں کیا کیا باتیں کرتے ہیں. اب جو میں کہنا چاہتا ہوں وہ بغیر الفاظ کے میرے سب کے سب سمجھ گئے ہوں گے کہ اس کا واسطہ سب کو بڑھتا ہوگا کہ آج کل نوجوانوں میں یہ خاص گفتگو کا موضوع ہوتا ہے. بلکہ بعض نادان لوگ شادی کے فوراً بعد اپنے انور کو یا سائیڈ فرینڈ بولتے پتہ نہیں کیا بولتے اس کو سارے راز بتا دیتے ہیں, اپنی کمزوریاں بھی بتا دیتے ہیں. جیسے آپ نے لاکر میں بند کر دیا ہے, ارے بے وقوف, بشر رازِ دیدی کہہ کر ذلیل و خوار ہوتا ہے, نکل جاتی ہے جب خوشبو تو گل بیکار ہوتا ہے. یہ باتیں بتانے کی نہیں ہوتی, نہیں سمجھ. بلکہ خواہ خواہ اپنے دوستوں کو بھی بتاتے پھرتے, نعوذ باللہ. جیسے کوئی بہت بڑا مطلب نے قلعہ فتح کر لیا, اللہ سے ڈرنا چاہیے. جب اس طرح کے گناہوں کو جی چاہے یا گناہوں میں ملوث ہونے لگے تو میں آپ کو ایک طریقہ عرض کرتا ہوں, وہ طریقہ بڑا مفید ہے, بڑا ڈر لگتا ہے کہ بندہ سوچے کہ جب مجھے قبر میں رکھا جائے گا وہ قبر تنگ و تاریک ہوگی, اس میں بہت جگہ کم ہوتی ہے, پھر مکوڑے ہوں گے, پر والے مکوڑے ہوں گے, کن کھجورے ادھر ادھر سے جھانک رہے ہوں گے, بچھو اچھو بھی آ جائیں گے, तो मैं क्या करूंगा, यहाँ पंखा बंद हो जाता है, बेचैनी होती है, तो वहां तो जमीन हो के अंदर होंगे, जमीन के अंदर तो गर्मी है, वैसे ही गर्मी है, तो न करवट ले सकेंगे, न खड़े हो सकेंगे, न भाग सकेंगे। थोड़ी देर के लिए यहाँ बोर हो जाते हैं तो वहां तो बहुत लंबा पीरियड है। और फिर सबसे बड़ी बात यह है कि हम मुसलमान हैं तो हमारा ये अकीदा और सच्चा अकीदा है। ये हकीकत यही है कि कब्र में सब कुछ पता चलेगा। ये नहीं जैसे कि देहरी है और अंग्रेज वगैरह समझते हैं कि मतलब मर गया तो कुछ पता नहीं चलता, खलास। और ये खुदकुशी जो करते हैं शायद ये समझते होंगे कि हम छूट गए, खुदकुशी करके फंस जा। तो ये सोचे कि मैं अनकरीब कब्र में पड़ा हूंगा, करवट भी नहीं बदल सकूंगा, कफन में लिपटा हुआ हूंगा, उस वक्त क्या होगा? अभी तो गुनाह की लज्जत है, लेकिन उस वक्त क्या होगा? अगर इस तरह की हम सोचने की आदत डालें, कभी जहन्नम के अजाब पर गौर करने की आदत डालें, कभी फरिश्तों के गुर्जों के मारने का तसव्वुर करें, कभी जहन्नम के उठते हुए शरारों का तसव्वुर करें, तो बहुत फर्क पड़ता है। बाज़ बुजुर्गों से मनकूल भी है कि चराग जलता हुआ देखकर रोने लगते थे कि जहन्नम की याद उनको आ जाती। बल्कि अजीब सा वाकया है, सैयदना ज़ैनुल आबिदीन रज़ी अल्लाह तआला अन्हो को हज्जाज बिन यूसुफ के दौर में बेड़ियां और कड़ियां डाल दी गई। जो हज्जाज बिन यूसुफ ने तो बड़े मजालिम ढाए थे बुजुर्गों पर, सहाबा पर, तो ये सहाबी नहीं थे, ताबेई इनको कहेंगे। इमाम अली मकाम जो थे वो सहाबी थे, और सहाबी को जो बनजर ईमान देखेगा वो ताबेई, तो ताबेई थे और खैरुत ताबेईन थे, इमाम ताबेईन थे। तो इनको हज्जाज बिन यूसुफ ने हथकड़ियां और पांव में बेड़ियां वगैरह डाल दी। तो हजरत सैयदना इमाम जोहरी रहमतुल्लाह ताला अलैह बहुत बड़े मुहद्दिस हुए, वो वहां से गुजरे और इमाम ज़ैनुल आबिदीन रज़ी अल्लाह तआला अन्हु की ये अज़ियत और तकलीफ इनसे देखी न गई और रोने लगे और रोकर अर्ज करने लगे कि काश ये बेड़ियां आपके बजाय मेरे लगी होती। तो हजरत सैयदना ज़ैनुल आबिदीन रज़ी अल्लाह तआला अन्हु ने ग़ालिबन को जिस तरह इरशाद फरमाया कि आप क्या ये समझते हैं कि इन बेड़ियों की वजह से मैं माजूर हो गया हूँ? ये जब आपने फरमाया तो बेड़ियां जो थी वो खुद ब खुद खुल गई और फिर आपने बेड़ियों को अज खुद पहन लिया और फरमाया कि इन तकलीफों में, इन मुसीबतों में तज़क्कुरे जहन्नम है, इन्हें जहन्नम की याद है। बेड़ियां पहनाई जाएंगी ना जहन्नम में मुजरिमों, तो आपने फरमाया इन तकलीफों में, इन सजाओं में जहन्नम के अजाब का तज़क्कुर है, इसकी याद है। जिनके इशारे अबरू से हम गुनाहगारों के जुर्मों की बेड़ियां कट जाए, ऐसे नेक और परहेजगार ज़ैनुल आबिदीन, यहाँ तो छठे बदमाश का नाम भी ज़ैनुल आबिदीन होता है। ज़ैनुल आबिदीन के माना है इबादत गुजारों की भी जीनत, तो वो इबादत गुजारों की जीनत थे। ये नाम नहीं था, इनका लकब था, नाम तो इनका अली था, अली औसत। सज्जाद भी इनका लकब था कि कसरत से नवाफिल पढ़ते थे, सज्जाद के माने बहुत ज्यादा सज्दे करने वाला, और यहाँ तो जुम्मा भी ना पड़े और कहलाए सज्जाद, तो बेनमाजी भी सज्जाद है यहाँ। तो ये इनके अलकाब थे, नाम नहीं, नाम इनका अली औसत था। इन्हें मंझला अली, एक अली अकबर थे, एक अली असगर थे, अकबर माने बड़ा, असगर माने छोटा, औसत माने मंझला। तो यहाँ तो मैं जिसका देखो नाम तो मोहम्मद असगर, नऊज़ु बिल्लाह, मैंने बोल दिया, मुझे बोलने में मजा नहीं आता क्योंकि मेरे मोहम्मद तो बहुत बड़े, सारी कायनात इनके कदमों की धूल के जर्रे में गुम हो जाती है। अब इतने बड़े मोहम्मद को सल्लल्लाहु अलैहि वसल्लम लोग असगर लगा देते हैं, असगर माने छोटा, मुन्ना मुन्ना, तो खाली ठीक है, वो असगर असल नाम नहीं था, अली नाम था, वो असगर माने छोटा अली, तो यहाँ अली असगर नाम रखते हैं, चलो कोई बात नहीं, लेकिन कम अज कम मोहम्मद के साथ असगर मिला लेना, मतलब ये मेरा जहन है, मुझे अजीब सा लगता है कि असगर के माना छोटा होता है, उनका नाम तो अली था, असगर नाम नहीं था, पहचानती है कौन सा, तो अली असगर, बड़ा तो अली अकबर, मंजिला तो अली औसत, अली औसत किसी को पता नहीं है, लोग मतलब इनको ज़ैनुल आबिदीन के नाम से याद करते हैं। तो इनका लकब ज़ैनुल आबिदीन था, नाम नहीं था, वो वाकई ज़ैनुल आबिदीन थे, इबादत गुजारों की जीनत थे, तो लोग इनको ज़ैनुल आबिदीन कहते थे। आप तो यकीनन इनकिसारी करते होंगे, ज़ैनुल आबिदीन नहीं कहते होंगे अपने आप को, लोग कहते थे, हकीकत में आप ज़ैनुल आबिदीन थे। तो इनकी ज़ैनुल आबिदीन की यह हालत इनकिसारी की, जहन्नम के अजाब को याद करते हैं और मेरे आप जैसे लोग होश ही नहीं। हालांकि हदीसों में आता है कि जो जानबूझकर एक नमाज तर्क कर देता है उसका नाम दोजख के दरवाजे पर लिख दिया जाता है। तो ऐसे हम में से बेशुमार लोग होंगे जो जानबूझकर एक किया बेशुमार नमाजें छोड़ देते होंगे, तो पता नहीं कितनी बार वो नाम जहन्नम पर लिखा जाता होगा। तो कितनी बड़ी डराने वाली ये बात है, लेकिन डर लगता है। तो मैं अर्ज कर रहा था कि जब गुनाह को जी चाहे, बदनिगाही को जी चाहे, फौश गोई को जी चाहे, बुरी मजलिसों में बैठने को जी चाहे, गाली बकने को जी चाहे, लड़ाई करने को जी चाहे, गुस्सा आ जाए कि मैं इसको काट डालू खा डालू, माँ को सताने को जी चाहे, दाढ़ी मुंडाने को जी चाहे, फजर में सुस्ती हो, नमाज में ना उठने को जी चाहे, तो इस तरह के अजाब को याद कर लिया जाए। ये सही तरीका कर रहा हूँ कि सोचे कि मैं कब्र में अकेला पड़ा हूंगा, जब कोई मतलब कुत्ता भोंके या और कोई डर वाला मामला पेश आए तो उस वक्त भी कब्र को याद करे। कि अल्लामा सुयूती शाफ़ई रहमतुल्लाह अलैह ने तो यहाँ तक नकल किया है कि जब बंदा कब्र में रख दिया जाता है तो हर वो चीज जिससे वो दुनिया में डरता था उसको डराने के लिए कब्र में पहुंच जाती है। अब मसलन हम लोग जा रहे होते हैं, कुत्ता भौंकता है, कितना डर लगता है। और जब कार में होते हैं, कार के शीशे बंद होते हैं, फिर कुत्ता पीछे भागता है तो लुत्फ आता है कि हम तक पहुंच नहीं सकता। लेकिन फिर अगर आदमी गौर करे कि अगर कार ना हो, मैं अकेला हूं और कुत्ता मेरे पीछे भाग रहा हो और रात का वक्त हो, सन्नाटा हो, कोई ना हो, कितना डर लगे, और फिर भी बचने की सूरत है। एक तो यही ढारस है कि ये जो कुत्ते भौंकते हैं ये काटते नहीं, मशहूर यही है, और आमतौर पर नहीं काटते, खड़े रह जाओ खुद ही डर जाते हैं, या खाली चिल्लाते रहते हैं, करीब नहीं आते। लेकिन अगर इसी तरह की अशिया कब्र में आ गई तो क्या करेंगे? डराने के लिए हमारा क्या बनेगा? फिर वहां कौन बचाएगा? भाग कर कैसे जान छुड़ाएंगे? बारिशों के दिन है, हम नवाब शाह में जहां ठहरे थे वहां वो पर वाले तरह तरह के परवाने घुस जाते थे, मकोड़े रेंगते रहते थे। एक आध बिच्छू भी मुझे मिला, उसको भी मैंने मार दिया। तो सही बात है, अपने को तो बहुत यार कब्र याद आई, सीधी बात है कि अभी तो बिच्छू को भी मार दिया, ये कीड़े भी रेंग रहे हैं, तो इसको उठा के यहाँ फेंक दिया, उसको यूं उंगली से उड़ा दिया, ये भाग जाते हैं। लेकिन कब्र में ये सारे आ गए तो क्या हो? ये बवाके जो है कब्र की याद को ताजा करते हैं, न कि आदमी बुड़बुड़ा है और वो कुड़कुड़ करेगा ये यूं है और यूं, नहीं, बल्कि ये हमारे ये कीड़े मकोड़े जो घुस जाते हैं अपने पास, या कपड़ों में घुस जाते हैं, कपड़ों में घुस जाते हैं, तो ये तो हमारे लिए बेहतर है कि इसमें हमारे कब्र की याद है कि जिस तरह ये अभी पाजामे में घुस गया है, अगर कफन में घुस गया तो क्या करेंगे भरने के बाद। और ये तो बेचारा बेसहारा है जो घुसा है, ये खुद फंस गया, जान बचाने के लिए इधर उधर भाग रहा है, लेकिन अगर कफन में घुसा वो तो काटेगा, काटेगा तो क्या करेगा? फिर हाथ भी काम नहीं करेगा जो उठा के फेंक दे। और ये काटना और ये सब पता चलेगा मरने के बाद, तो पता चलता है। यहां तक के मिश्का शरीफ की हदीस है कि जब दफन करके लोग जाते हैं तो मुर्दा जाने वालों के कदमों की चाप भी सुनता है, उस वक्त दिल किस तरह डूब रहा होगा, सारे अजीज छूट गए, अब छोड़ के जा रहे हैं, सारी दुनिया की रौनकें, सारी खून पसीने की कमाई छूट गई, बुलंदो बाला मकानात धरे के धरे रह गए, कार गैरेज में रखी रह गई, स्कूटर साइड पे रखी रह गई, दुकान भी यूं ही की यूं धरी रह गई। अब हम होंगे, हमारे अरमाल होंगे, तो बड़े यानी कि आदमी सोचे तो गौर कर सकता है, अपने हुस्न पर नाज करने वाला, कपड़े पर सिलवट ना आने देने वाला, मकोड़े को यूं उड़ा दिया, चूटी को यूं उड़ा दिया, हम लोग ये करते ना, तो इस पर ये उड़ाना कोई गुनाह नहीं है। मैं एक बात बोल रहा हूँ कि इस पर बंदा गौर करे कि ये सारा यही का यही रह जाएगा और सारा हुस्न व जमाल खाक में मिल जाएगा, कब्र में इतना ही हसीन चेहरा हो काला पड़ जाएगा, सारी चमड़ी काली हो जाएगी, लाख खुशबुएं मले लेकिन ऐसी बदबू होगी कि वो बदबू जाएगी नहीं, कोई करीब खड़ा नहीं रह। तो हर शख्स गौर करे कि मेरी इब्तिदा गंदा कतरा और इंतहा बदबूदार सड़ा हुआ मुर्दा, ये सारा टिप टाप खत्म हो जाएगा। तो जब गुनाहों को जीत चाहे तो मेरा ख्याल है कि इन बातों पर अगर बंदा इन में से किसी एक पर गौर कर ले, कब्र पर गौर कर ले, बल्कि नजा पर गौर कर ले कि जब नजा होगी तो ये अस्पताल में लोग पड़े होते हैं, इधर नलकी लगी हुई है, इधर ड्रिप चढ़ी हुई है, जबान कुचल ना जाए इसलिए कुछ डाल देते हैं मुंह के अंदर, इंजेक्शन घोंपते रहते हैं, और बंदा यूं पड़ा है, गला फूल रहा है, पांव पे सूजन आ रही है, होते ना जिनका एंड होता है बेचारों के, मुंह सूज जाता है, तो इन मरीजों को तकरीबन सबने देखा हुआ होता है, इस तरह के मरीजों को, उनको याद करें कि यार ये किस तरह कारोबार में दिलचस्पी लेता था, कैसा हंस हंस के बात करता था, फुला दिन कैसा झगड़े कर रहा था और बड़ा एंट रहा था, और किस तरह फिर बेकसी के आलम में पड़ा था और फिर उसी बिस्तर पर इसने दम तोड़ दिया था। इस तरह बंदा अपने ऊपर गौर करे कि मेरा क्या बनेगा, तो गुनाहों से बचने के काफी असबाब। ये जबान जो हर वक्त चहकती रहती है, पोश भी बोलती है, बेहयाई की बातें करती है, इस पर गौर करें कि मरने के बाद इस पर तो कीड़े चिमट जाएंगे लाजमी, ये तो सारे जिस्म को खाते हैं, सिवाय चंद मतलब खुश नसीब अफराद के जिनकी किस्म है, अंबिया अलैहिस्सलाम, औलिया किराम के मतलब मकामात होते हैं, हाफिज कुरान जो अमल करें, इस तरह की कुछ किस्में हैं कि जिनका जिस्म कीड़े नहीं खाते, बाकी अवामुन नास के जिस्म को कीड़े खाते। तो ये जबान जो किसी तरह कंट्रोल में नहीं आती, इस पर कीड़े चिमट जाएंगे फिर क्या बनेगा? तो मेरे सही भाइयों, फोहश गोई से बचने की आदत डालने की कोशिश करें, गाली देने से बचें। हदीस शरीफ में मेरे आका सल्लल्लाहु अलैहि वसल्लम का फरमान अजमत निशान है, गाली गलौज करने वाले दो आदमियों ने जो कुछ कहा, इसका गुनाह गाली में पहल करने वाले पर है जबकि मजलूम हद से ना बढ़ गया हो। मतलब यह है कि जिसने पहले गाली दी सारा गुनाह उसी के सर है, जबकि दूसरा हद से ना बढ़ा हो, लेकिन अगर वो हद से बढ़ गया हो तो फिर गाली गलौज का गुनाह दोनों के सर होगा। इब्ने उमर रदियल्लाहु अन्हुमा से रिवायत है कि हर फोहश गो पर जो बेहयाई की बात करे उस पर हराम है कि वो जन्नत में दाखिल हो। ये लज्जतें लेने के लिए शादियों की बातें करने वाले गौर करें, या जो अल्फाज मैंने पहले आपकी खिदमत में अर्ज किए, फौश गोई से मुतअल्लिक इस तरह की बातें बदअखलाकी की, कहीं आपको जन्नत से महरूम न करें। तो इस तरह मतलब फौज को पर तो जन्नत हराम है। अब ये बताइए कि जो बेहयाई की बातों से बाज नहीं आते उनका क्या बने, और हंस हंसकर एक दूसरे को बेहयाई के किस्से सुनाते हैं। एक तो अगर छुपकर बेहयाई करते हैं उसके भी किस्से सुनाते हैं, बना सजा कर मिर्च मसाला लगाकर। और ये फिल्में जो होती हैं ये अक्सर बेहयाई से पुर होती है। इसके बेशरमाना डायलॉग लोग याद करके फिर इसको भी सुनाते, कैसे कैसे बेहयाई के डायलॉग होते हैं और शहवत को तहरीक देने वाले इसमें सीन होते। और मैं कहता हूं इस तरह की फिल्में देखना ही परले दर्जे की बेहयाई है कि समझदार मुसलमान इनको नहीं देख सकता। लेकिन अब समझदार मुसलमान लाऊं कहां से, कहीं गार में मिल जाए, मजार पे हो तो अलग बात है, मजार के अंदर, बाकी इस माशरे में होंगे तो मतलब उन्होंने कहा गार में हो छुपे हुए, मतलब यानी इस दौर में मेरा मतलब यह कि मुबालगा है कि बहुत कम बहुत थोड़े लोग के जो इन बेहयाई के सीन और मनाजिर देखने से अपने आप को बचाते हैं। मतलब घर घर में ये मनाजिर, खुद घर वाले खुद माँ बाप अपनी औलाद के सामने ऐसी ऐसी बेहयाई की बातें करते हैं कि अलमान समझा भी नहीं सकते। इतना जहन इनका खराब होता है कि समझाना भी बजाय ऐसा लगता है अगर समझाएंगे तो गले पड़ जाएंगे। हजरत उबई रजी अल्लाह अन्हु से रिवायत है कि हवा को गाली मत दो, क्योंकि हवा अल्लाह अज्जा व जल की रहमतों में से एक रहमत है, और तुम लोग इसकी अच्छाई और उस चीज की अच्छाई की दुआएं मांगो जो उस हवा में हो, और हवा के शर से और उस चीज के शर से जो इस हवा में है खुदा की पनाह मांगो। उमूमन ये आम है लोगों में कि जब कोई बीमार हो जाता है या किसी को देखने जाते हैं या मिलता है वो बुखार आ गया है तो सीधा बोलेंगे हाँ आजकल तो बुखार की हवा चली गई, ये हवा रुक जाए तो तू जिंदा ही नहीं रहेगा। हवा तो खुदा की कसम ऐसी नेमत है कि क्या कहिए, हवा तो बहुत बड़ी नेमत है कि हवा के बगैर तो आप एक लम्हा भी नहीं रह सकते। उसी हवा को आपने बुखार बना दिया, किसी को मतलब और बीमारी लग गई, हाँ इसकी हवा चली भी है, उसकी बस हवाएं चलाते रहते लोग, आसरा नहीं कर सोचते ही नहीं, तो हवा को बुरा नहीं कह सकते। ये ना कहा जाए कि इसकी हवा चली है फुला बुखार की, हवा को पता नहीं लोग क्या क्या बोलते हैं तो नहीं बोलना है। हवा को बुरा भला ना कहा जाए, गाली उसको ना दी जाए। हजरत सैयदना अब्दुल्ला बिन मसऊद रदी अल्लाह तआला अन्हु से रिवायत है कि मोमिन ताना मारने वाला, लानत करने वाला, फोहश गोई करने वाला, बेहयाई की बात बोलने वाला नहीं होता। यानी मोमिन की ये शान ही नहीं कि वो किसी को ताना दे या लानत करे या बेहयाई की बात करे, फोहश गोई करे, मोमिन की तो ये शान ही नहीं है। और उसी हदीस को ले लीजिए कि हजरत सैयदना ईसा रूहुल्लाह अला नबीना वालसलाम की खिदमत सरापा अजमत में अर्ज किया गया, या रूहुल्लाह कोई ऐसा तरीका बताइए कि हम जन्नत में चले जाए। इरशाद फरमाया कभी बोलो मत। अर्ज किया हुजूर ये कैसे हो सकता है, हम बोले ही ना। इरशाद फरमाया कि ऐसा करो कि फिर जरूरत के अलावा कुछ मत बोलो, सिर्फ जरूरी बात। तो अगर इस नुस्खे पर अमल किया जाए तो बड़ी बात है। तो अगर कुफले मदीना लगा लिया जाए अपने मुंह पर, कुफले मदीना मदीने का ताला लॉक, मदनी लॉक अगर लगा लिया जाए कि बोला ही ना जाए, वो इन मानो करके नेकी की दावत दे, अच्छी बात करे कि खामोश रहने से अफजल है, जरूरतन बात कर ले, चलिए भाई जरूरत है तो बात कर ली, खाना खाते हुए गुफ्तगू करे अच्छी अच्छी, कि आतश परस्त जो हैं मजूसी वो खाना खाते हुए इबादत समझकर चुप रहते, तो हम उस वक्त इबादत समझकर चुप नहीं रह सकते। फिर खाना खाते हुए एक आध कम से कम अच्छी बात कर ले, और अगर जरूरत नहीं है तो फिर फजूल बात तो कहे ही ना, वो तो है ही नुकसान। हर वक्त फजूल बात जब भी करेंगे वो नुकसान दे, तो इस तरह मतलब कोशिश करें। और जरूरतन भी जब बातें करनी पड़े तो उस वक्त भी कोशिश करें कि जितना हो सके लिख कर बात कर ली जाए, तो थोड़ा वो जबान को इससे आराम मिलेगा, जहन को सुकून मिलेगा, कुछ तो फायदा होगा। कि अगर दिन में 1000 बातें करते थे और 2 बातें आपने लिख कर की तो अब 998 बातें आपकी हुई, 998 2 बातों से आप बच गए। तो फिलहाल तरबियत के लिए काम की बातें भी अगर लिखकर या इशारे से आपस में की जाए, चलो दुकानदारी में शायद आप ना बच सके, हो सकता है घर का माहौल ऐसा नहीं है तो उसमें इशारे से या लिखकर आपकी कारी ना चले मुमकिन, तो कम से कम अपनों में जब मिलते हैं इस्लामी भाइयों के माहौल में रात के वक्त, शाम के वक्त या जुमे रात इज्तिमा के वक्त, तो उस वक्त कम से कम इशारे से बात कर ली जाए या लिखकर बात कर ली जाए, तो मैं समझता हूं कि इससे भी आपकी खामोशी की आदत पड़ेगी, और खामोशी पर कायम रहना 60 साल की इबादत से बेहतर है। तो अल्लाह करे खामोशी की आदत पड़ जाए, कोशिश थोड़ी 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 कोशिश। आपने शायद मुझे भी देखा हो, कभी कभी लिख कर बात करता हूँ, कभी इशारे से बात करता हूँ, कभी जबान से बात करता हूँ। अच्छा अब मेरे हिसाब में इसके पीछे बहुत सारे हजारों आदमी होते हैं, उसके लिए इशारे से बात करना है लिखकर बात करना जरा दुश्मन होता है। तो वो अक्सर ऐसे लोग भी आते हैं जो माहौल के नहीं होते, एक एक बात को वो बार बार रिपीट करते हैं, बार बार हालांकि इसका तो पहले भी अर्ज कर चुका हूं कि हम लोगों को एक तजर्बा अपनी लाइन के बाद औकात बंदे का एक जुमला सुनकर अंदाजा हो जाता है कि ये बंदा किस नेचर का या क्या चाहता है या इसको तकलीफ क्या है, इसको क्या देना चाहिए अंदाजा हो, लेकिन वो खोलकर बयान करता है। अच्छा, फिर उसको बार बार रिपीट करता है, फिर बड़ी बोरियत होती है, बहुत बोरियत होती है। लेकिन अब उसको भी चलाना होता है, उसको भगा नहीं सकता, बदजन नहीं कर सकते, तो अब हम लोग तो बच नहीं सकते, उनको समझाना पड़ता है। लेकिन वारा लेके अगर लिखकर चलता है तो मैंने कहा आदत अपनी फजूल गोई से बचने की पड़ेगी कि शुरू में जरूरतन लिखकर बात करें या इशारे से करें तो आहिस्ता आहिस्ता फिर ये कि फजूल बातों से बचने की आदत पड़ जाए। वरना जरूरत की बातें भी अक्सर होता है कि शुरू होती है तो जरूरत की होती है, फिर बात करते करते फिर तंज मुंह से निकल जाता है, फिर जोर से खींची करके हंसी निकल जाती है। और जोर से हंसना ये सुन्नत नहीं है, इन्हें इतनी आवाज से हंसना कि दूसरा हमारी आवाज सुने ये सुन्नत नहीं है, गुनाह भी नहीं है लेकिन बहरहाल सुन्नत भी नहीं है। तो चाहते हैं कि भाई बचे कि हमारी हंसी की आवाज ना निकले, तंज ना निकले, फिर बातें अच्छी कर रहे हैं आपस की फिर तंज भी निकल जाता आवाजों का, कभी फंस जाते तो झूठ भी बोलना पड़ जाए, फिर गीबत भी सरजद हो जाए, तो बोलते बोलते चुगली भी निकल जाए, पता ना चले कि मैं चुगली खा रहा हूं, होता है ना। तो इसलिए फिलहाल जरूरत की बातें भी अगर थोड़ी थोड़ी लिख कर की जाए या इशारे से की जाए ताकि हमारी आदत पड़ जाए, फिर जब एक्यूरेट हो जाए कि अब मतलब जरूरत के सिवा और फालतू बात हमारी जबान से नहीं निकलती, फिर मजे से जरूरत की बातें की जाए। लेकिन अभी आदत डाली जाए, अब आदत डालने के लिए कोशिश कौन करे, कोशिश भी नहीं करते। कई लोग ऐसे जो बिल्कुल कोशिश नहीं करते, अब ये क्या बैअत करवाना है तो यहाँ चलो लिख कर दे दिया तो यहाँ जरूरत है, लेकिन बिला जरूरत भी सारे दोस्तों को पता होता है घर की खवातीन का नाम, पड़ोसियों को पता होता है, मिलने जुलने वालों को पता होता है, अपनी बहनों के नाम, अपनी भाभियों के नाम, अपनी वालिदा के नाम, औरतों के नाम जो है वो मर्दों को पता नहीं होने चाहिए, नहीं बताना चाहिए बीवी का नाम, बल्कि आपको पता भी चल जाए तो आप याद भी ना रखा उसको भुला दिया। ये भी फितने की एक छोटी मोटी सीढ़ी है, औरतों के साथ इस तरह नाम याद रखना या उनको सलाम भेजना, पयाम भेजना, तोहफा भेजना, ये भी एक तरह का फितना खोलती है। ये बात औरतों से बिल्कुल मतलब यानी कि अपने दोस्तों की बहनों से या बीवियों से बिल्कुल आप लोग ताल्लुकात ना रखा करें, भाभी भाभी कहकर भी उससे बात ना किया करें, या फिर इसमें भी खराबी शुरू हो जाती है। बिल्कुल बेतकल्लुफाना औरत से गैर औरत से बात करना शरण इजाजत है ही नहीं।